यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। आफ्नै पार्टी भित्रैबाट असहयोग रहेको भन्दै यसलाई सच्याउनु पर्नेमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको जोड़। हाल खुला गरिएका नियमित उड़ानका अतिरिक्त अन्य उपयुक्त अन्तर्राष्ट्रिय गन्तव्यमा पनि नियमित हवाई उड़ान शुरू गर्न सीसीएमसी निर्देशक समिति बैठकको सिफारिश। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अमेरिकी राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त। नेपाली कांग्रेसको अनौपचारिक बैठक बसे पनि केन्द्रीय कार्यसमितिको बैठक फेरि सर्यो। र राष्ट्रपति ट्रम्पको त्रुटिपूर्ण निर्णयहरू सच्याउने योजनामा नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन आगामी मन्त्री परिषदलाई प्रजातान्त्रिक र समावेशी बनाउन बाइडेनका सल्लाहकारद्वारा छलफल शुरू। समाचार अब विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाट असहयोग रहेको बताउनु भएको छ। पार्टी सचिवालय सदस्य माधव कुमार नेपाल लगायतका नेतासँग हिजो छलफल गर्नुहुँदै प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट सरकारको आलोचना हुनु दुःखद रहेकाले यसलाई सच्याउनु पर्नेमा जोड़ दिनुभयो। पार्टीभित्र आन्तरिक मतभेद देखिएपछि प्रधानमन्त्री ओलीले नेपाल लगायतका नेतासँग छलफल गर्नुभएको हो। हिजोको छलफलमा नेता नेपालसहित स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तको सहभागिता थियो। पार्टीभित्रको मतभेद लगायतका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्ड, नेता नेपालसहित केही सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउन आग्रह गरेको भोलिपल्टै प्रधानमन्त्री ओलीले नेता नेपाल लगायतसँग छलफल गर्नुभएको हो। कोरोना महामारीका कारण बन्द गरिएको नियमित अन्तर्राष्ट्रिय उडान फेरि शुरू हुने भएको छ। हिजो बसेको कोविड 19 संकट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको बैठकले हाल खुला गरिएका नियमित उडानका अतिरिक्त अन्य उपयुक्त गन्तव्य स्थलहरूमा नियमित हवाई उडान शुरू गर्न पर्यटन मन्त्रालय मार्फत मन्त्री परिषदमा प्रस्ताव गर्ने निर्णय गरेको हो। बैठकले स्थानीय तहमा होम आइसोलेसनमा बसेका नागरिकलाई स्वास्थ्य परामर्श दिनका लागि स्थानीय तहका वडाबाटै स्वास्थ्यकर्मीले स्वास्थ्य परामर्श गर्ने व्यवस्था मिलाउन संघीय मामिला मन्त्रालय मार्फत अनुरोध गर्ने निर्णय गरेको पनि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव महेन्द्र गुरागाईले जानकारी दिनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा कमला ह्यारिसलाई बधाई ज्ञापन गर्नुभएको छ। हिजो ट्वीट गरी राष्ट्रपति भण्डारीले उहाँहरूको कार्यकालमा नेपाल अमेरिका बीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ़ हुने विश्वास व्यक्त गर्नुभएको छ। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गर्नुभएकोमा बाइडेन र ह्यारिसलाई बधाई ज्ञापन गर्नुभएको छ। नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ़ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक यही कार्तिक 27 गतेसम्मका लागि स्थगित भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा 27 गते बिहिबार दिउँसो 1 बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। यसअघि हिजो पनि सभापति शेरबहादुर देउवाको निवास बुढा नीलकण्ठमा अनौपचारिक बैठक बसेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कुनै पनि हालतमा नेकपा नफुट्ने बताउनु भएको छ। हिजो ताप्लेजुङको मिखुवा खोला गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री भट्टराईले हाल संचार माध्यममा आए जस्तो अवस्था पार्टीभित्र नरहेको र शीर्ष नेतृत्वबीच केही मतभेद मात्र भएको बताउनुभयो। पार्टी अध्यक्ष द्वय सहित नेपालको प्रधानमन्त्री बनिसकेका 4 जना नेता नेकपामा रहेकाले उहाँहरू नेकपालाई कसरी शक्तिशाली र बलियो बनाउन सकिन्छ भन्ने चिन्तन रहेको पनि भट्टराईले बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले वर्तमान सरकार परिवर्तन नहुने बताउनु भएको छ। उहाँले यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नभएको भन्दै सरकार परिवर्तन नहुने बताउनु भएको हो। नेपाल निजामती कर्मचारी संगठन कार्यसमिति संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले वर्तमान सरकारले नै मुलुकमा स्थिरता र विकास दिने जनाउँदै फरक विचार वा आस्थाकै कारण सरकारको विरोध गर्नु राम्रो नभएको भन्दै समृद्ध नेपाल निर्माणका लागि स्वच्छ मनले सरकारलाई सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भूमि सम्बन्धी समस्या समाधान गर्न गठित भूमि आयोगलाई छिटो काम सकाउन निर्देशन दिनुभएको छ। आयोगले हिजो भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लगत संकलन सम्बन्धी कार्यविधि अधूरा कार्य सम्पादन कार्यविधि र तथ्याङ्क संकलन कार्यविधिबारे मन्त्रालयसँग गरेको छलफलमा मन्त्री अर्यालले अव्यवस्थित बसोबासीको व्यवस्थापनलाई अनौपचारिक भू सम्बन्धलाई राज्यको करको दायरामा ल्याउने कार्यमा बदल्न आग्रह गर्नुभयो। मन्त्रालयका सचिव टेकनारायण पाण्डेले लगत संकलनका लागि आधार तयार गर्ने हिसाबले कार्यविधि बनाउन आग्रह गर्नुभयो। आयोगका अध्यक्ष देवी प्रसाद घिमालीले कार्यक्षेत्रमा गएर काम गर्न ढिलो भइसकेको भन्दै कार्यविधि पारित गरेर छिटोभन्दा छिटो कार्यक्षेत्रमा आयोग जान चाहेको उल्लेख गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दिनुहुन्छ, अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचारमा पुनः स्वागत छ। कोरोना भाइरसबाट हिजो थप 2817 जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले 12,311 नमूनाको पीसीआर परीक्षण गर्दा 1615 जना पुरूष र 1166 जना महिला गरी जम्मा 2817 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। प्रवक्ता डा गौतमले दिनुभएको जानकारी अनुसार हिजो काठमाडौँ उपत्यकामा मात्रै 823 जना पुरूष र 710 जना महिला गरी 1,533 जना संक्रमित थपिएका छन्। हिजो काठमाडौँका 1,294, ललितपुरका 162 र भक्तपुरका 77 जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 1,94,453 पुगेको पनि मन्त्रालयले जनाएको छ। त्यस्तै हिजो थप 2,812 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या 1,57,926 पुगेको र निको हुने दर 81.1% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो। त्यस्तै हिजो देशभरमा गरी 35,419 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित मध्ये 29,197 जना अर्थात 82.5% संक्रमित होम आइसोलेसनमा रहेका छन् भने बाँकी 6,222 जना मात्रै विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेका छन्। अस्पताल भर्ना भई उपचार गराइरहेका संक्रमित मध्ये 398 जनाको आईसीयू र 82 जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो। त्यस्तै कोरोना भाइरसबाट हिजो थप 21 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या 1,108 पुगेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आन्दोलनरत उखु किसानले आफूहरूले पाउनुपर्ने भुक्तानी गराइदिन आग्रह गरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गरिने जनाउनु भएको छ। सिंहदरबार स्थित मन्त्रालयमा हिजो उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश कुमार मिश्रको अगुवाईको टोलीले मन्त्री भट्टलाई भेट गरी स्मरण पत्र बुझाइएको थियो। किसानहरूको स्मरण पत्र बुझ्दै मन्त्री भट्टले उखु किसानका सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिनुभयो। मन्त्री भट्टले उखु किसानको भुक्तानी नदिने चिनी मिलका मालिकलाई पक्राउ गर्न गृह मन्त्रालयमा परिपत्र गरिने र जुन मिल बन्द भइसकेको छ उसको जग्गा अथवा सम्पत्तिलाई बिक्री गरेर भए पनि भुक्तानी गराउन भूमि व्यवस्था मन्त्रालयमा जानकारी गराउने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाका पूर्व सदस्य एवं जिल्ला विकास समिति मकवानपुरका पूर्व सभापति वीरबहादुर लामाको निधनमा दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले हिजो ट्वीट गर्नुहुँदै पञ्चायती व्यवस्था विरोधी तथा राजनैतिक सामाजिक परिवर्तनको आन्दोलनका योद्धा लामाप्रति श्रद्धांजली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। पूर्व सांसद वीरबहादुर लामाको हिजो 66 वर्षको उमेरमा निधन भएको हो। मृगौलाको रोगबाट पीड़ित पूर्व सांसद लामा मकवानपुरबाट तत्कालीन नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत मक्सिर 1 गते बिहान 11 बजेर 37 मिनटमा रहेको जनाएको छ। यस वर्ष एम पञ्चक कार्तिक 27 गतेदेखि शुरू हुनेछ। पर्वतको कुस्मा नगरपालिकामा एक ओडा एक नर्सरी कार्यक्रम अन्तर्गत सबै ओडामा कृषि नर्सरी स्थापना गरिएको छ। नर्सरी स्थापना भएपछि किसानले सस्तो मूल्यमा मौसम र माटो अनुकूलका बिरूवा प्राप्त गरिरहेका छन् भने बाँझो जमीनको उपयोग गर्दै खेती विस्तार गर्ने अभियानको पनि थालनी भएको छ। पर्वतबाट संवाददाता रोशन तिवारीको यो रिपोर्ट।
कुस्मा नगरपालिका 7 2075 असोजमा नर्सरी स्थापना गरी एक ओडा एक नर्सरी अभियान शुरू भएको थियो। अहिले 14 ओडामा नर्सरी स्थापना गरिएको छ। गाउँमा नर्सरी स्थापना भएपछि मौसम अनुकूल बिरूवा पाइएको बताउनुहुन्छ अगुवा कृषक गोविन्द पौडेल।
जस्तै आर्थरका मान्छेले कहिले के लगाउँछ अनि त्यहीको किसानलाई थाहा हुन्छ र त्यही अनुसारको बिरूवा जात उत्पादन गरेर त्यही दिँदा अझ बढी उत्पादन दिन्छ।
नगरपालिकाको सहयोगमा स्थापना गरिएका नर्सरीमा मौसम र माटो अनुसार 24 प्रकार तरकारी र फलफूलका बिरूवा उत्पादन भई खपत हुँदै आएको छ। वार्षिक रूपमा नर्सरी सञ्चालकलाई नगरपालिकाले 35,000 रूपियाँ उपलब्ध गराउँदै आएको छ। नर्सरीले किसानलाई बजार मूल्य भन्दा 50-70% छूटमा बिरूवा उपलब्ध गराउनुपर्छ। कुस्मा नगरपालिका 6 नर्सरी स्थापना गर्नुभएका केशमाया पुरी।
अब बाहिर किन्दाखेरि 4 रूपियाँ काउली होइन 5 रूपियाँ बरु काउली 4 रूपियाँ तिरेर बन्द लान्थे भने अब यो नर्सरीको 1 रूपियाँ प्रत्येक काउली भन्दा 5 रूपियाँ
किसानले बिरुवा माग गर्दा 50% छुट सहित नगद भुक्तानी गरेर रसिद लिनुपर्छ। माग भएका बिरुवाका आधारमा नर्सरीले बिरुवा उत्पादन शुरू गर्नेछ। कुस्मा नगरपालिकाको कृषि शाखाका प्रमुख बलबहादुर जिटी।
प्रति कृषक 35,000 पाउनुहुन्छ। अहिलेपछि पाउने भन्दा एकदम न्यूनतम मूल्य, जस्तो बन्दा गाउँलीलाई हामीले अहिलेपछि 3 रूपियाँमा पहिला बेच्थ्यो भने अहिले चाहिँ प्रति बिरुवा एउटा छ। यस्तै प्याज चाहिँ तपाईँको चाहिँ 1 रूपियाँको 5 वटा छ। अब अर्को वर्ष यो
कुस्मा नगरपालिका आफ्नो नगरलाई तरकारी र फलफूलमा आत्मनिर्भर बनाउने र बाँझो जमीन उपयोग गर्ने अभियानमा छ। एकवटा एक नर्सरीले नगरको योजनामा सहयोग पुगेको नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो।
विदेशबाट पनि कोरोना कारण धेरै मान्छेहरू गाउँमा युवाहरू आएछन्। युवाहरूको लागि पनि एउटा रोजगार पनि हुन्छ र कृषिमा पनि हामी आत्मनिर्भर हुन्छौँ र यो व्यवसायिक रूपमा चाहिँ खेती गर्नको लागि अझ हामीले चाहिँ अगाडि बढाएका छौँ।
नर्सरी स्थापना भएपछि बिरुवा खोज्दै बजार धाउनु पर्ने बाध्यता मात्रै हटेको छैन, हावापानी अनुकूल बिरुवा पाएपछि किसानलाई सजिलो भएको छ। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
रेडियो नेपाल र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र बीच शैक्षिक गतिविधि र विषयगत श्रव्य पाठ प्रसारण सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ प्रसाद अर्यालले हिजो हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार हरेक हप्ताको शनिबार बेलुकी 7:30-7:45 बजेसम्म र मंगलबार बेलुका 7:40-7:55 बजेसम्म शैक्षिक गतिविधि कार्यक्रम प्रसारण हुनेछ भने शनिबार बाहेक हरेक बिहान 10:15-10:45 बजेसम्म र दिउँसो 2:15-2:45 बजेसम्म विषयगत श्रव्य पाठ प्रसारण हुनेछ। महाकाली नदीमाथि निर्माणाधीन 4 लेनको पक्की पुलको निर्माण कार्य स्थानीय अवरोधका कारण ढिलासुस्ती भएको छ। 3 वर्ष अघि नै निर्माण थालिएको पक्की पुल आसपासको क्षेत्रका स्थानीयले मुआब्जाको विषयलाई लिएर अवरोध गर्दा पुल निर्माणमा बाधा पुगेको हो। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको यो रिपोर्ट।
2074 भदौ महिनादेखि निर्माण शुरू गरी 2078 फागुनसम्म सम्पन्न गरिसक्ने गरी 3,27,93,34,000 लागत खर्चमा निर्माणाधीन पक्की पुल र पहुँच मार्ग निर्माणमा यसअघि देखिएका सबै विवाद टुङ्ग्याएर द्रुत गतिमा काम भइरहेको अवस्थामा केही स्थानीय नागरिकहरूले नदीभित्रको जमिन आफ्नो नाममा रहेको भन्दै काम गर्न अवरोध गरेको निर्माण कम्पनी कुमार सीएफईसी जेभीका इन्जिनियर किशोर राज पाण्डेको आरोप छ।
ठाउँ चाहिँ तल्लो डेसिमिटर स्कोर बन्ने ठाउँमा चाहिँ मेरो लालपुरा जमिन हो, यहाँ चाहिँ गम्दिनु खोलामा भनेर तटबन्धको काम चाहिँ पुगेको थियो।
हालसम्म 55% जति काम पूरा भएको उक्त योजनामा यसअघि पटक पटक जग्गाको नाप जाँच गरी सो समयमा मुआवजा दावी गरेका स्थानीयलाई मुआवजा दिई सम्पूर्ण अवरोध किनारा लगाइसकेको महाकाली पुल योजना कार्यालयले जनाएको छ। यद्यपि सो समयमा मुआवजा लिएका व्यक्तिहरूले नै नदीभित्रको जमिन आफ्नो दावी गर्ने र पहुँच मार्गमा समेत ठाउँ ठाउँमा काम गर्न अवरोध गर्ने कार्य गरिरहेको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका निमित्त प्रमुख इन्जिनियर ध्रुव कुमार झाको भनाइ छ।
मुआवजा लिएर पनि क्लियर नगरिदिने, अझै चाहिँ कब्जा गरेर बस्ने विरोध भइरहेछ। एक दिन डिले भयो भने अब कन्ट्राक्टरले चिठी लेख्दैछ, त्यो राज्यको क्षति भनेको त्यही जनताको क्षति हो।
बारम्बार अनेक बहानामा अवरोध सिर्जना गर्ने कार्यले विकास निर्माण योजना सम्पन्न हुन नसक्ने हुँदा उक्त कार्यमा सरकारवाला निकाय गम्भीर भइदिनु पर्ने महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका निमित्त प्रमुख झाको आग्रह छ।
यो प्रोजेक्ट यहाँको समृद्धिको लागि हो, यसमा पोलिटिकल लिडर, मिडिया, प्रशासन सबैको सहयोग उति नै चाहिएको छ। यो प्रोजेक्ट उनीहरूको लागि हो, मेन कुरो चाहिँ जनतालाई अलिकति बुझाउनु पर्छ।
महाकाली नदीमा निर्माण भइरहेको पक्की पुल र पहुँच मार्ग निर्माणपछि कञ्चनपुर नेपाल भारतको महत्वपूर्ण व्यापारिक नाकाका रूपमा विकसित हुने तथा उक्त पुल र सड़क निर्माणाधीन महाकाली करिडोरसँग समेत जोडी नेपाल भारत र चीनसम्मको त्रिदेशीय नाकाका रूपमा विकसित भई पश्चिम नेपालबाट विकासको ढोका खुल्ने अपेक्षा गरिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मंजुरी नलि यौन जन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
कर्का, डर, त्रास वा प्रलोभनमा पारी झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मंजुरीलाई मंजुरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मंजुरी लिए करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्म कैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको 46औं राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक पार्टीका जो बाइडेनले राष्ट्रपति ट्रम्पले अघि सारेका त्रुटिपूर्ण निर्णयहरूलाई सच्याउने योजना बनाउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। राष्ट्रपति ट्रम्पले यसअघि विश्व स्वास्थ्य संगठन र वातावरण सम्बन्धी पेरिस प्रोटोकलबाट अलगिने गर्नुभएको निर्णयमा बाइडेनले पुनर्विचार गर्नुहुने अनुमान गरिएको छ। बाइडेनका सल्लाहकारहरूले आगामी मन्त्री परिषद सबैभन्दा समावेशी र प्रजातान्त्रिक बनाउने गरी सल्लाह गरी रहेको पनि बीबीसीले जनाएको छ। यसैबीच नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई विश्वभरका नेताहरूले बधाई तथा शुभकामना दिने क्रम जारी रहेको छ। जापानी सम्राट नारुहितोका भाई राजकुमार फुमिहितोलाई राजाको उत्तराधिकारी घोषणा गरिएको छ। राजकुमार फुमिहितो सम्राट नारुहितो भन्दा 6 वर्ष कान्छा छन्। सम्राट अकिहितोले गद्दी त्याग गरेपछि गत वर्ष नारुहितो सम्राट बनेका थिए। सम्राट नारुहितोको छोरीलाई सम्राट बन्न जापानी परम्पराले रोक लगाएसँगै फुमिहितोलाई राजाको उत्तराधिकारीका रूपमा एक समारोहबीच घोषणा गरिएको हो। म्यानमारमा हिजो निर्वाचन सम्पन्न भएको छ। यो निर्वाचनबाट म्यानमारमा संसदको माथिल्लो र तल्लो सदनका लागि त्यहाँका 4,40,00,000 भन्दा बढ़ी मतदाताले 90 भन्दा बढ़ी दलका 6,900 भन्दा बढ़ी उम्मेद्वारहरू चयन गर्नेछन्। विपक्षीहरूको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता समेत रहनुभएकी आङ सान सुकीको दलले यस निर्वाचनमा बहुमत प्राप्त गर्ने अनुमान स्थानीय संचार माध्यमहरूले गरेका छन्। विश्वभर कोरोना भाइरसबाट 5,07,21,000 बढ़ी संक्रमित भएका छन्। विश्वभर सक्रिय संक्रमितको संख्या 1,36,76,000 बढ़ी रहेको छ भने 3,57,86,000 बढ़ी संक्रमितहरू निको भएको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधिक गरिरहेको संस्था ओल्डोमिटरले जनाएको छ। संक्रमणका कारण 12,61,800 बढ़ीले ज्यान गुमाएका छन्। गत 24 घण्टामा सबैभन्दा बढ़ी अमेरिकामा 1,01,820 संक्रमित थपिएका छन्। भारतमा गत 24 घण्टामा 46,661 संक्रमित थपिएका छन्। गत 24 घण्टामा फ्रान्समा 38,619, इटालीमा 32,616, पोल्याण्डमा 24,785 र बेलायतमा 20,572 नयाँ संक्रमित थपिएका छन्। अब आर्थिक समाचार।
बाँकेको खजुरा छ मा औद्योगिक ग्रामको निर्माण प्रक्रिया शुरू भएको छ। संघीय तथा प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा 31,30,21,000 लागतमा औद्योगिक ग्राम निर्माण हुने खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिनुभयो। करिब 21 बिघा क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्रामका लागि पहिलो चरणमा तारबार तथा गाड भवन निर्माण कार्य भइरहेको छ। ठूला मझौला र साना उद्योग रहने गरी निर्माण भइरहेको औद्योगिक ग्राममा विभिन्न किसिमका उद्योगहरूले लगानी गर्ने इच्छा देखाएका छन्। पहिलो पटक पालिका स्तरमा निर्माण शुरू भएको औद्योगिक ग्रामको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, उद्योग मन्त्रालयका सचिव चन्द्र घिमिरे, लुम्बिनी प्रदेश सभा सदस्य आईपी खरेल लगायतको टोलीले औद्योगिक ग्रामको हालै स्थलगत अवलोकन गरेको थियो। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यस दिन नेप्से 12.49 अंकले बढेर 1648.58 बिन्दुमा पुगेको छ। परिसूचक सँगै यस दिन कारोबार रकम पनि वृद्धि भएको छ। आइतबार 198 कम्पनीहरूका 1,08,63,000 किता शेयरहरू 3,52,67,77,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी सबैभन्दा माथि रहेको छ। एटौँडा स्थित औद्योगिक क्षेत्रमा रहेका 75% भन्दा बढी उद्योगले गुणस्तर तथा नापतौल विभाग अन्तर्गतको निकायबाट नापतौल यन्त्र र काँटाको जाँच अनुमति नलिई सञ्चालन गरेको पाइएको छ। सो औद्योगिक क्षेत्रमा करिब 111 उद्योग रहेका तर 25 उद्योगले मात्र उत्पादन गरेको सामानको बिक्री वितरणका लागि नापतौल अनुमति पत्र लिएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगंजले जनाएको छ। कार्यालय प्रमुख शशिक भूषण यादवका अनुसार उद्योगहरूले नापतौल यन्त्रको जाँच गराएर कारोबारका लागि अनुमति पत्र लिनुपर्नेमा त्यसो नगरेको पाइएको बताउनुभयो। हेटौँडा औद्योगिक क्षेत्रमा चाउचाउ, बिस्कुट, खाद्यान्न लगायतका उद्योगहरू सञ्चालनमा छन्। कार्यालयले चालू आर्थिक वर्षको 15 गतेसम्म 2 दर्जन पेट्रोल पम्प तथा उद्योगको अनुगमन र निरीक्षण गरी नापतौल यन्त्रको जाँच तथा नवीकरण गरेको जनाएको छ। इलाममा विश्वकै महँगो फूलका रूपमा परिचित केशरको व्यावसायिक उत्पादन शुरू भएको छ। इलामको जोगमाई गाउँपालिकामा केशरको व्यावसायिक उत्पादन शुरू भएको हो। औषधीय गुण भएको र प्रति किलो 10 लाखसम्म पर्ने केशरको विगत वर्ष जोगमाईमा परीक्षण उत्पादन गरिएको थियो। परीक्षण उत्पादनका आधारमा यस वर्ष सामूहिक खेती गरी व्यावसायिक उत्पादन थालिएको हो। उच्च मूल्यको जडीबुटी केशरको परीक्षण उत्पादन पश्चात दोस्रो वर्ष इलाममा यसको टिपाई शुरू भइसकेको केशर उत्पादक किसान डुन्डु शेर्पाले बताउनुभयो।
भुवन आचार्य, अब खेल समाचार।
इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्ने भएका छन्। बेलुका 7:45 यूएईको अबुधाबीमा शुरू हुने खेलको आजको खेलको विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टोली बाहिरिनेछ। दोस्रो क्वालिफायर विजेता टीमले फाइनलमा उपाधिका लागि मुम्बई इण्डियन्सको सामना गर्नेछ। दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएको थियो भने हैदराबादले इलिमिनेटरमा बेंगलोरलाई हराउँदै फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आधार तय गरेको थियो। आईपीएलको फाइनल खेल आगामी मंगलबार हुनेछ। आगामी मंगसिर 6 गते बाँकेको नेपालगंजमा 6ठौं धारा नेपालगंज म्याराथन हुने भएको छ। आयोजक क्रिएटिभ ह्याण्ड्सले आज नेपालगंजमा पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै म्याराथन आयोजना गर्ने जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले म्याराथन जित्ने खेलाड़ी जापानमा सन् 2021 हुने ओलम्पिकमा सहभागी हुन पाउने बताउनुभयो। उहाँले नेपालगंज म्याराथनलाई नै नेपालको म्याराथन तर्फको ओलम्पिक छनौटको रूपमा लिइएको बताउनुभयो।
राजेन्द्र विक्रम शाही, यो खेल समाचार हिजो रेकर्ड गरिएको हो। अब मौसम, आज देशभर मौसम सफा रहे पनि अपराह्न पख पहाड़ी भागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 23.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8 डिग्री सेल्सियस, बिहानको सापेक्षिक आर्द्रता 98%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22 देखि 24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:21 भए भने सूर्यास्त भए साँझ 5:15 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। आफ्नै पार्टीभित्रबाट असहयोग रहेको भन्दै यसलाई सच्याउनु पर्नेमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको जोड़। हाल खुला गरिएका नियमित उड़ानका अतिरिक्त अन्य उपयुक्त अन्तर्राष्ट्रिय गन्तव्यमा पनि नियमित हवाई उड़ान शुरू गर्न सीसीएमसी निर्देशक समिति बैठकको सिफारिश। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अमेरिकी राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त। नेपाली कांग्रेसको अनौपचारिक बैठक बसे पनि केन्द्रीय कार्य समितिको बैठक फेरि सर्यो। र राष्ट्रपति ट्रम्पको त्रुटिपूर्ण निर्णयहरू सच्याउने योजनामा नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन आगामी मन्त्री परिषदलाई प्रजातान्त्रिक र समावेशी बनाउन बाइडेनका सल्लाहकारद्वारा छलफल शुरू। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।